सम्पूर्णलाई स्वागत छ मेरो पोडकास्ट ओम सर्वे भवन्तु सुखिनामा। र आजको पोडकास्टको विषयवस्तु रहेको छ डिप्रेसन। आजभोलि डिप्रेसन हाम्रो समाजको एउटा यस्तो रोग बनेर गएको छ, आफैमा यो रोग त होइन तर यसले गर्दा समाज, एउटा घर, एउटा परिवार, एउटा विद्यालय र समाजलाई नै यसले दिन प्रतिदिन झन खोक्रो बनाउँदै गइरहेछ। कसरी बुझ्ने त के हो डिप्रेसन भनेर? जीवनमा यदि खोजेको चाहेको अवस्था भए पनि अधुरो लाग्छ, अरूले मतलब नगर्ने कुरामा पनि धेरै चिन्ता लाग्छ भने तपाईँलाई डिप्रेसन भएको हुनसक्छ। तपाईँलाई गीत सुन्न, नाच गानमा मन लाग्दैन, तपाईँलाई लाग्छ कि मेरो आत्माबल घटेर शून्य अथवा म त जिरै हुँदैछु कि क्या जस्तो लाग्छ, अथवा अब आफूले केही गर्न नसक्ने जस्तो भान हुन्छ भने तपाईँलाई डिप्रेसन भएको हुनसक्छ। परिवारका लागि तपाईँलाई कस्तै म बोध त भएको छुइनँ जस्तो लाग्छ, तपाईँ मोटिभेटेड हुन सक्नुहुन्न, आफूलाई तपाईँ यति कमजोर पाउँदै गइरहनु भएको छ दिन प्रतिदिन भने तपाईँलाई डिप्रेसन भएको हुनसक्छ। नकारात्मक सोचाइ धेरै हुने, नकारात्मक सोचाइहरू धेरै आइक्याइ गर्ने, भविष्य चाहिँ अन्धकार मात्र देख्ने हुन्छ भने तपाईँलाई डिप्रेसन भएको हुन्छ। सफलताको भन्दा पनि तपाईँको जीवन एउटा सफलताको कुनै बिन्दुमा भए पनि तपाईँले आफ्नो सफलताभन्दा आफूले गर्न नसकेका कुरामा मन धेरै जान्छ भने, सफलताको भन्दा आफूले गर्न नसकेको कुरामा तपाईँको मन धेरै जाने गरेको छ, आफूले पाएको भन्दा नपाएको चिजको बारेमा तपाईँ धेरै चिन्तित हुनुहुन्छ भने तपाईँ डिप्रेसनमा हुन सक्नुहुन्छ। आफूले नगरेको गल्तीमा पनि तपाईँ आफ्नै दोष देख्नुहुन्छ, तपाईँले कुनै पनि गल्ती गर्नुभएछ नि त्यही पनि त्यसमा मेरै दोष छ भनेर अर्को गल्तीमा पनि आफ्नै दोष र धेरै आत्मालोचना भइरहने हुन्छ। र यस्तो हुँदै बढ्दै गएमा तपाईँ एक दिन आत्महत्या गर्ने अवस्थामा पनि पुग्न सक्नुहुन्छ। त्यही भएर तपाईँ डिप्रेसनमा पुग्नुभन्दा अगाडि तपाईँले यो कुराबाट बुझ्नुपर्छ कि ममा डिप्रेसन बढ्दैछ, तनावबाट म बिस्तारै बिस्तारै डिप्रेसको अवस्थामा गइरहेको छु भनेपछि अब योबाट निक्लिने तपाईँले उपायको खोजी गर्नुपर्ने हुन्छ। अर्को कुरा भनेको हाम्रो समाजले, सामाजिक सञ्जालको उग्र विकासले पनि आजभोलि दिन प्रतिदिन डिप्रेसनको विकास गरिरहेको छ। सामाजिक सञ्जालमा हामी अरूको आफूले के छ भन्दाखेरि छिटो छरितो अरूबाट पाउने मान सम्मान होइन, क्षणिक मान सम्मानको लागि सामाजिक सञ्जालको हामी दिनमा सबैभन्दा धेरै प्रयोग गर्छौँ। र यसको उग्र विकास सँगसँगै त्यहाँ तुलनात्मक कमजोरी, ऊभन्दा म कमजोरी भनेर क्षणिक आनन्दको लागि ऊ सामाजिक सञ्जालको उग्र विकासले गर्दा पनि हामीलाई डिप्रेसन भयो हुँदै गइरहेको पाउँछु। अर्को प्रयोगसँगै आएका अस्तव्यस्त जीवनशैली, सामाजिक सञ्जालको प्रयोगसँगै आएको अस्तव्यस्त जीवनशैली, हामी हाम्रो अधिकांश समय यदि तपाईँले चाहिँ तपाईँले टाइमिङ गर्न सक्नुहुन्न भने तपाईँले फेसबुक, ट्विटर, युट्युब जस्ता धेरै चिजहरूलाई चाहिँ तपाईँले तुलनात्मक रूपमा दिनमा सबैभन्दा धेरै प्रयोग गर्नुहुन्छ होइन, भनेपछि त्यस्तोबाट तपाईँको जीवनशैली एउटा जुन रुटिनमा हुनुपर्थ्यो त्यो रुटिनभन्दा बाहिर भएको कारणले अस्तव्यस्त जीवनशैली सँगसँगै तपाईँको स्वास्थ्यमा आउने विभिन्न हार्मोनहरूको डिफ्रेन्सी फरक चिजको कारणले पनि तपाईँमा डिप्रेसन बढिरहेको छ, हाम्रो समाजमा डिप्रेसन बढिरहेछ। अर्को भनेको अनन्त महत्त्वाकाङ्क्षी योजना र रहरसँगै जन्मेका तनावहरू, हामीले हाम्रै समाजमा हेर्ने हो भने कसलाई चाहिँ डिप्रेसन भएको छ भनेर हेर्ने भने जो चाहिँ एकदम अनन्त महत्त्वाकाङ्क्षी हुन्छ, त्यो एक्टर हुनसक्छ, त्यो सिङ्गर हुनसक्छ होइन, त्यो समाजको प्रतिष्ठित व्यक्ति, व्यापारी हुनसक्छ, भनेपछि जो चाहिँ अनन्त महत्त्वाकाङ्क्षी छ, जसको एकदम महत्त्वाकाङ्क्षी योजना छ, रहरहरू छ, तर त्यो रहरसँगै जन्मिएको तनाव लाई चाहिँ उसले कन्ट्रोल गर्न सक्दैन र ऊ यो हाम्रो समाज तुलनात्मक समाजको पृष्ठपोषण गर्छ। हाम्रो समाजले तुलनात्मक समाजको पृष्ठपोषण, हाम्रो समाजले चाहिँ तुलना गर्छ, फलानुभन्दा फलानुले उन्नति गर्न सक्यो, फलानुभन्दा फलानुले गर्न सकेन, हरेक चिजमा यो विद्यार्थीमा हुनसक्छ तुलनात्मक समाजको पृष्ठपोषण, व्यापारीमा हुनसक्छ, हरेक क्षेत्रमा, फिल्म लाइनमा हुनसक्छ, सङ्गीतमा हुनसक्छ, गीत सङ्गीत साहित्य हरेक क्षेत्रहरूमा चाहिँ तपाईँको तुलनात्मक समाजको पृष्ठपोषण हुनसक्छ। र यससँगै तपाईँमा आएको तनाव, महत्त्वाकाङ्क्षी योजना, अस्तव्यस्त जीवनशैली, सामाजिक सञ्जाल उग्र विकाससँगै आएको अस्तव्यस्त जीवनशैली, साथै प्राकृतिक जीवन पद्धतिबाट तपाईँ टाढा पुगिसक्नु भएको छ र तपाईँले चाहिँ नक्कलको ढाँचालाई चाहिँ अब केही वर्षमा चाहिँ आफ्नो जीवनशैली बनाउनु भएको छ होइन। जस्तै हामी नेपाली समाजमा धेरै जसो हामी चिसो पेय पदार्थ, कोक, स्प्राइट, जसमा चाहिँ सुगर लेभल हाई हुन्छ र त्यस्तो चिजहरू प्रयोग गर्छ, जसले गर्दाखेरि हाम्रो चाहिँ डोपामिनलाई ह्वात्तै बढाइन्छ र हामीलाई आनन्द पाए जस्तो हुन्छ। त्यहाँ पछाडि एकैचोटि फेरि डोपामिन त्यसको हाम्रो डाउन हुन्छ, जसले गर्दा चाहिँ हामी एकैचोटि तनावमा आउँछौँ। त्यही भएर तपाईँले नेचुरल फुडको साटोमा आर्टिफिसियल फुड खानु हुँदैछ र भने यसले चाहिँ तपाईँको डिप्रेसनलाई झन् बढाउनेछ भने, सामाजिक सञ्जालको उग्र विकास, प्रयोगसँगै आएको अस्तव्यस्त जीवनशैली, अनन्त महत्त्वाकाङ्क्षी योजना, रहरसँगै जन्मिएका तनावहरू, तुलनात्मक समाजको पृष्ठपोषण साथै प्राकृतिक जीवन पद्धतिको साटो थपिएको नकल ढाँचाले नै अबको केही वर्षमा नेपाल पनि उग्र डिप्रेसन र एन्जाइटीको शिकार हुने निश्चित छ। प्रत्येक नगरपालिका, विद्यालय, समाज, घरभित्रै पनि कयौँ नागरिक, विद्यार्थी, पारिवारिक सदस्यले नै आत्महत्या गरिरहेका छन्। यस्तो अवस्थामा अब के गर्ने त? जस्तै हामीले नै हेर्ने भने अस्ति भर्खर हाम्रो नेपाली एउटा नायकले आत्महत्या गरेको पाएको छ, होइन? भनेपछि एउटा जुन डान्सर छन् उनको नाम यहाँ भन्दिनँ, ती डान्सर पनि म पनि आत्महत्या गर्ने स्टेजको डिप्रेसनमा पुगिसकेँ भन्छन्। हामीले कुनै व्यवसायीलाई हेऱ्यौँ भने ऊ पनि डिप्रेस भएर औषधि खाइरहेको पाउँछौँ। विद्यालयमा यति विद्यालय त हाम्रै वडा क्षेत्र नगरपालिकाकै विद्यालय, एउटै विद्यालयमा पनि तिनजनाले आत्महत्या गरिसकेका छन्। भनेपछि यही क्रम विद्यालय र समाजमा पनि दोहोरिन सक्छ। यो विद्यालयमा यसको बारेमा सबैले आवाज उठाउन जरुरी छ, होइन? यस्तो अवस्थामा अब प्रत्येक नगरपालिकाले योजना बनाउँदा वा बजेट विनियोजन गर्दा कम्ती यहाँ पनि विद्यालयलाई कसरी डिप्रेसन एन्जाइटी मुक्त गराउने भनेर योजना हुनुपर्छ। यदि तपाईँको परिवारमा पनि त्यस्तो हुन्छ भने परिवारलाई कसरी डिप्रेसनबाट चाहिँ बाहिर निकाल्ने भनेको कुरा तपाईँको योजना हुनुपर्छ। झन् बडा क्षेत्र नगरपालिका झन् गर्नै पर्छ। अघिल्लो वर्ष एउटै विद्यालयका 3 विद्यार्थीले आत्महत्या गरेका छन्। यो क्रम अन्य विद्यालय र समाजमा पनि दोहोरिन सक्छ। यो विषयमा न विद्यार्थी नेताले आवाज उठाएको पाइन्छ, न विद्यालयले, नगरपालिकाले। यसबारेमा सोच्न अति जरुरी छ। अब गर्ने के, यी तपाईँको गर्ने के भन्ने बारेमा कुरा गर्दाखेरि भगवद् गीताले चाहिँ यसबारे सोल्युसन केही बताएको छ। मैले कुनै धर्मको प्रचार गर्न खोजिएको पनि होइन, होइन। यसबारेमा के भन्छ त भन्दाखेरि, जति सक्दो सामाजिक सञ्जालको उग्र विकास भइरहेछ र प्रयोगसँगको अस्तव्यस्त जीवनशैलीबाट आफूलाई जोगाउन खोज्ने, तपाईँ कति समय चाहिँ सामाजिक सञ्जालमा दिइरहनु भएको छ र त्यसले तपाईँको खाने, बस्ने, सुत्ने टाइम टेबललाई के फरक पारिरहेछ त्यसमा ख्याल गर्ने। तपाईँको यदि अनन्त महत्त्वाकाङ्क्षी योजना छ भने महत्त्व कर्म गर्नुहोस् तर फलको आश नगर्ने गीताको धारणालाई तपाईँले आफ्नो जीवन पद्धति बनाउनुहोस्। होला रहरसँगै विभिन्न तनावहरू आवश्यक हुन्छ, तर तपाईँले जति स्ट्रेसलाई तपाईँले ह्यान्डल गर्न सक्छ त्यति मात्र तनाव लिनुहोस्। तुलनात्मक समाजले तपाईँलाई भिन्न तुलना गर्न सक्छ, हिजो तपाईँ सफल हुनुहुन्थ्यो भोलि असफल हुन सक्नुहोला, असफल मान्छे सफल हुन सक्ला। समाजको पृष्ठपोषणलाई तपाईँ आफ्नो मूल्यता र भ्यालु र मान्यता नमान्नुहोस् र प्राकृतिक जीवन पद्धतिलाई अनुसरण गर्दै जानुहोस्। नक्कल ढाँचाहरूबाट आफूलाई जोगाउनुहोस्। यति गर्न सक्यो भने पक्कै पनि हामी डिप्रेसनबाट बाहिर निक्लिन सक्नेछौँ। भगवद् गीता के भन्छ भन्दाखेरि, योगस्त कुरु कर्माणि सङ्गीतत्वा धनञ्जय सिद्धयो सिद्धयो समम भूत्वम समत्तम योग उच्यते। हामीले गर्न हुने कर्म के, गर्न नहुने कर्म के, सिद्धि असिद्धि दुइटैलाई छोडिदिनुहोस्। के गर्ने के नगर्ने, यो गर्नुहुन्छ यो गर्नु, तपाईँ यो जुन यो महत्त्वाकाङ्क्षाबाट बाहिर निक्लिएर समत्त योग सबैमा समान देखेर आफ्नो निर्धारित कर्मलाई गर्नुहोस्। यो बारेमा हुन्छ, श्रेयानम स्वधर्म विगुण पराधर्म सुनिष्ठितात् स्वधर्मै निधनम श्रेयम पराधर्म भयावह। तपाईँ आफ्नो तपाईँको लाइफस्टाइल कस्तो छ, तपाईँको योजना के छ, तपाईँ के गर्नुहुन्छ त्यही अनुसारको योजना बनाउनुहोस्। धेरै अनन्त महत्त्वाकाङ्क्षी योजना नबनाउनुहोस्। गीताले भनेको छ तपाईँले यसरी बाँच्नुभयो भने डिप्रेसनबाट तपाईँ मुक्त हुन सक्नुहुनेछ। अर्जुन पनि त डिप्रेसनले थरथर थरथर भएर उनी बढी महत्त्वाकाङ्क्षा रहेकाले युद्धै गर्न नसक्ने अवस्थामा पुगेका थिए। त्यसरी कृष्णले चाहिँ अर्जुनलाई एकदम मोटिभेट गरेर उनलाई चाहिँ युद्ध गर्न आफ्नो स्वधर्ममा रहनको लागि हेल्प गर्नुभयो। त्यसैले तपाईँको नि एउटा यस्तो साथी हुनुपर्छ जसलाई चाहिँ तपाईँले आफ्नो मनको कुरा भन्न सक्नुहोस्, होइन? जसले चाहिँ तपाईँको महत्त्वाकाङ्क्षीलाई, तपाईँको तनावलाई बिस्तार उसले चाहिँ कन्ट्रोल गर्न सक्छ, होइन? अर्को भनेको मेन कुरा भनेको, युक्त हार विहारस्य युक्त चेतस्य कर्मसु युक्त स्वप्न बोधस्य योगो भवति दुःख। डिप्रेसन भनेकै महादुःख हो, जहाँ चाहिँ म यो दुःखबाट निस्किँदिनँ बरुभन्दा मृत्यु सहज हुन्छ भनेर मान्छेले मृत्यु समेत रोज्छ भने, यसबाट निस्किन उसले के भन्छ, युक्त आहार, आफ्नो आहार के खाँदैछ त्यो कुरामा ख्याल गर्नुपर्छ, विहार, ऊ कस्तो जीवनशैली उसले अपनाएको छ, स्वप्न बोधस्य ऊ कति समय सुत्छ र यो कतिको ऊ आफ्नो कर्म कस्तो कर्म गरिरहेछ र कति समय सुत्छ, यसमा जसले चाहिँ आफ्नो आहार विहार निन्द्रा जागरण र कर्मलाई चाहिँ सन्तुलित राख्छ उसलाई कहिले पनि डिप्रेसनले छुन सक्दैन भन्ने कुरा भगवद् गीतामा छ। र अब यदि तपाईँ आजै तपाईँ पनि यही डिप्रेसनको फेदतिर हुनुहुन्छ भने मेरा यी चिजहरूबाट तपाईँले आफ्नो एउटा निर्णय लिनुहोस्, एउटा सकारात्मक जीवनशैली लिनुहोस्। मानव जीवनभन्दा अमूल्य जीवन यो संसारमा कहीँ पनि छैन, कहीँ खोजेर पनि पाइँदैन होइन। जुन जीवन चाहिँ यो विशाल ब्रह्माण्डको अनि यो हाम्रो प्यारो पृथ्वी जहाँ चाहिँ यस्तो हरियाली छ, प्रकृति छ, एउटा विभिन्न जीवहरूमध्ये हामी एउटा जीव मानव छौँ भनेपछि यो मानव हुनु नै आफैमा एउटा गौरव हो। तपाईँले त्यसलाई मध्यनजर आत्मा सम्मान गर्दै आफ्नो जीवनलाई चाहिँ आफ्नो लक्ष्यमा केन्द्रित गर्नुहोस्, तर धेरै टेन्सन नलिकन कर्म गर्नुहोस्, तर फलको आश नराखिकन, त्यसबाट जे आओस् फल नगरिकन, धेरै महत्त्वाकाङ्क्षा नराखिकन होइन, अनि प्राकृतिक जीवन पद्धतिलाई अप्नाउनुहोस्, तपाईँलाई खुसी लाग्ने चिज प्यासनका चिजहरू पनि गर्नुहोस्, आफ्नो जीवनलाई जोड्नुहोस्, एक्सर्साइजलाई जोड्नुहोस्, मेडिटेसनलाई जोड्नुहोस्, योगलाई जोड्नुहोस्, आफ्नो के चिजले खुसी हुन्छ गीत सङ्गीतलाई जोड्नुहोस्, त्यो गरेमा तपाईँको जीवन डिप्रेसनबाट हटाउन सकिन्छ। र यो समाजमा बढ्दै गएको जुन डिप्रेसन छ, उग्र डिप्रेसन, एन्जाइटी छ, भोलि यो प्रत्येक नगरपालिका, विद्यालय, समाज र घरभित्रै पनि योले आक्रमण गर्नेछ, त्यतिखेर कसैले तपाईँलाई जोगाउन सक्दैनन्, किनभने डिप्रेसनको औषधि भनेकै तपाईँ हो, तपाईँको आत्मविश्वास हो र त्यो तपाईँभित्रै छ, तपाईँले त्यसलाई बुझेर अगाडि बढ्नुपर्छ भन्दै मेरो आजको पोडकास्टबाट म बिदा हुन चाहन्छु। तपाईँ गीत सङ्गीत सुन्नुहोस्, तपाईँ आफ्ना कुराहरू सेयर गर्नुहोस्, तपाईँ प्रकृतिमा लामो लामो सास लिनुहोस्, यो एक्सर्साइज गर्नुहोस्, ध्यान गर्नुहोस्, योग गर्नुहोस्, आफ्ना कुरा मनपर्ने साथीलाई सुनाउनुहोस्, सङ्गीत सुन्नुहोस्, नाच्नुहोस्, आफ्नो प्यासनका कुरा गर्नुहोस्, प्राकृतिक जीवन पद्धतिलाई अपनाउनुहोस्, सामाजिक सञ्जाल धेरै प्रयोग गर्नुहोस् त्यसलाई घटाउनुहोस्, अस्तव्यस्त जीवनशैली छ भने त्यसलाई अलिकति टाइम टेबलमा गर्न खोज्नुहोस्। अनन्त महत्त्वाकाङ्क्षा योजना हुनसक्छ, तपाईँ बिजनेसम्यान हुनसक्नुहुन्छ, एक्टर हुन सक्नुहुन्छ, सिङ्गर हुन सक्नुहुन्छ भने, तपाईँको महत्त्वाकाङ्क्षी योजना छ भने तपाईँ त्यसलाई सामान्य राख्नुहोस्, आफूलाई आफू मानव हुँ भने बुझ्नुहोस्, तपाईँ मानव भएको कारणले तपाईँको कुनै कर्म भएको, कुनै कर्मको कारणले मानव होइन, त्यही भएर सुरुमा तपाईँले मानवलाई जोगाउनुपर्छ अनि मात्र तपाईँको कर्म जोगिन्छ। तपाईँले आफूलाई कर्म जोगाउन खोज्दा खोज्दै मानवलाई नै घाँटी रेट्ने काम नगर्नुहोला। र यो तुलनात्मक जुन समाजको पृष्ठपोषण गर्ने चलन छ त्यसबाट आफूलाई जोगाएर जोगाउँदै जानुहोला, उनीहरूले भन्दै गर्छ तपाईँ आफ्नो कर्ममा लागिरहनुहोस् होइन, भन्न त कसलाई भन्दैनन् र तपाईँ जे भनियोस् तपाईँ आफ्नो जीवनलाई हेर्नुहोस्, आफू प्राकृतिक रहन खोज्नुहोस्, आफ्ना योजनाबद्ध र अलिक विकास बिस्तारो उन्नति प्रगतितिर लाग्नुहोस् भन्दै पोडकास्टबाट म बिदा हुन चाहन्छु। तपाईँको दिन स्वस्थ, शान्त र सरल रहोस्। ओम सर्वे भवन्तु सुखिना, हरि ओम तत्सत्।